अब सुनौं बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभर एकैसाथ प्रसारण भइरहेको प्रत्येक हप्ता आइतबार बिहान 8 बजे प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता पुष्प बरालको। हामी बिर्तामोड खबरमा बिर्तामोड नगर क्षेत्रभरि भइरहेका पछिल्ला गतिविधिका बारेमा सम्बन्धित अथवा सरकारवाला निकायका प्रतिनिधिसँग कुराकानी गर्ने गर्दछौँ। बिर्तामोड नगरपालिका स्थानीय तहमा कार्यान्वयन आइसकेपछि विकास निर्माणका काममा केही गति लिँदै गएको नगरमा पर्दछ। तर पनि अझै बिर्तामोड नगरपालिकामा चुनौतीका चाङहरू भने यथावत रहेका छन्। पछिल्लो चरण जनप्रतिनिधिहरूले जनताको अपेक्षा अनुसार काम गर्न सफल भएका छन् या छैनन्? विषम परिस्थितिमा जनप्रतिनिधिको भूमिका कस्तो रह्यो त? हालै आएको बाढी र डुबानका कारण झापामा पनि अथवा बिर्तामोडमा पनि धेरै समस्याहरू सृजित भए, ती समस्याको निराकरण अथवा ती समस्या पछि जनप्रतिनिधिको भूमिका कस्तो रह्यो, जनताहरूले राहतको महसुस गर्न पाए या पाएनन्, यी लगायत विभिन्न विषयहरूमा अहिले सरोकारको विषय बन्न गएको छ। बिर्तामोड नगरपालिकामा पछिल्ला घटनाक्रमलाई हेर्ने हो भने पछिल्लोचोटि बाढी र डुबानका कारण केही समस्याहरू सृजना भए, त्यसमा जनप्रतिनिधिहरूले कसरी काम गरे लगायत आज हामीले धेरै यिनै विषयहरूमा रहेर केन्द्रित रहेर जनप्रतिनिधिसँग कुराकानी गर्न गइरहेका छौँ। आज हामीले बिर्तामोड नगरपालिका वार्ड नम्बर 2 का अध्यक्ष किशोर पौडेल हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। उहाँसँग हामी यिनै लगायत विविध विषयमा कुराकानी गर्ने प्रयास गरेका छौँ। किशोरजी हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ, उहाँलाई स्वागत गरौँ। किशोरजी, स्वागत छ तपाईँलाई।
धन्यवाद पुष्पजी।
किशोरजी, विशेष त यो पछिल्लोचोटिको कुरा गरौँ, पछिल्लो यो असोज को दोस्रो सातामा आएको बाढी र डुबानका कारणले बिर्तामोड नगर क्षेत्रमा पनि केही प्रभाव परेको थियो। यो प्रभावलाई जनप्रतिनिधिहरू तपाईँहरूले कसरी सामना गर्नुभयो र स्थानीयहरूलाई यो अवस्थामा कस्तो सेवा सुविधा प्रदान गर्न सक्नुभयो? 2 नम्बर वार्डको अवस्था के रह्यो सर?
धन्यवाद। यो पछिल्लो चरण साह्रै ठुलो पानीको बहाव बिर्तामोड 2 नम्बर वडाभित्र पनि आएको थियो। यद्यपि सारा देश नै जलमग्न भएर यो एउटा राष्ट्रिय विपत्तिको समय पनि थियो।
हजुर,
हाम्रो ठाउँमा चाहिँ विशेष गरी खोला नालाहरू अलिक बढेका थिए। खोला नालाहरू बढ्ने क्रममा घाघराका खोलाका डिलमा बस्ने चैतीबारी क्षेत्रका केही सन्थाल बस्तीहरू चाहिँ हामीले स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका थियौँ। तर पानीको बहाव केही घटे पछाडि पछि हामीले पुनः तिनीहरू राख्यौँ। साह्रै सतर्कतापूर्वक हामी त्यहाँनिर चाहिँ अनुगमनमा बसिरहेका थियौँ। गोकुल जोशी मार्ग दाहालगाउँ पूर्वतिर पनि घरभित्र पानी प्रवेश गर्ने, बाटोमाथिबाट पानी नआएर त्यो बाटो कटान हुने, पूजा प्लाईदेखि पछाडिपट्टिको भूभाग चाहिँ पूजा प्लाईको वालहरू लडाउनेदेखि लिएर धेरै ठुला समस्याहरू आएका थिए। हामीले तत्काल बिर्तामोड नगरपालिका विपद व्यवस्थापनसँग समन्वय गरेर पानीहरू कटाउनेदेखि घरभित्र प्रवेश गरेका पानीहरूलाई चाहिँ अलिक मात्राबाटै जोगाएर लिएर जाने जस्ता कामहरू गऱ्यौँ। हामीले सतर्कता अप्नाएका थियौँ। सबैतिर चाहिँ आवश्यक फोन नम्बरहरू टोल टोलमा चाहिँ हामीले सम्प्रेषण गरेका थियौँ। कतै त्यस्तो विपत्ति आएमा खबर होस् भन्ने कुराहरू पनि गरेर हामी एकदम तयारी भएर बसेका थियौँ। तर गति त्यत्रो ठुलो क्षति भने बिर्तामोड 2 भित्र भएन।
अब यो वर्षाको कारणले गर्दाखेरि धेरै बाटाघाटाहरू पनि खाल्डा परेका छन्, कति बाटाहरू भत्किएको अवस्था पनि छ। अब चाडपर्व पनि नजिकै आइरहेको अवस्था छ। अब यो चाडपर्व नजिक आइरहँदाखेरि अहिले यी बिग्रिएका बाटाहरू मर्मत हुने सम्भावना छ, सहज यातायातको सुविधा स्थानीयले पाउन सक्छन्?
पुष्पजी, यस विषयमा चाहिँ हामीले बिर्तामोड नगरपालिकामा बसेर बिर्तामोड नगरभरिकै सबै वडाहरूमा चाहिँ विपदको समयमा केही पूर्वा ट्राइबलहरू हाल्नको निमित्त निर्णय हामी गएका छौँ र बिर्तामोड नगरपालिकाले सबैवटालाई यो व्यवस्थापनका निमित्त पैसा पनि दिएको छ, छुट्याएर निर्णय भइसकेको अवस्था छ। तर बनेको समितिले पनि अहिले काम गर्न सकिरहेको छैन, किनभने हामीहरू ठ्याक्कै खोला असोजमै खुल्ने र असोजमै कि बाढी आइसके पछाडि खोलाभित्र चाहिँ अहिले पुरुवा उठाउन सक्ने अवस्था रहेको छैन र स्टक भएका पुरुवाहरू पनि सायद त सम्भवतः महेन्द्र राजमार्गमा नै बढी खपत भएका कारणले गर्दाखेरि धेरै ठुला व्यापारीहरूसँग पनि अहिले ती पुरुवाहरू पाइरहेका छैनौँ, जसका कारणले गर्दाखेरि पुरुवाको अभावकै कारणले चाहिँ अहिले हामीले बनाउन सकिरहेका छैनौँ। त्यही मात्रामा चाहिँ खोलामा पानी घट्यो भने हामी यसलाई दसैँ अगाडि नै गर्ने ऊमा बसेका छौँ, योजनामा बसेका छौँ। हामीले समितिहरू तयार गरेर सबै ठाउँहरूमा कहाँ कहाँ कति लगाउनुपर्ने त्यसको चाहिँ हामीले एस्टिमेटहरू तयार गरेर बसिरहेको अवस्था।
अब यो तपाईँले पहिले पनि उठाएका विषयहरू हुन्, बिर्तामोड नगरपालिकामा यो समानुपातिक हिसाबले प्रत्येक वार्डलाई बराबर खालको सिलिङ बजेट प्राप्त गर्नु र दुई नम्बर वार्ड ठुलो भएकाले हामीले चाहे अनुसारको विकास गर्न सकेनौँ, आगामी आर्थिक वर्षमा हामी यसमा आवाज उठाउँछौँ भन्नुभएको थियो। यसपालिको बजेटको अवस्था कस्तो रह्यो? दुई नम्बर वडाले प्राप्त गर्ने बजेट र अन्य वडाले प्राप्त गर्ने बजेटमा केही फरक आउन सक्यो?
हामीले पर्सनल्ली मैले नै उठाइरहेको विषयवस्तु हो, किनभने वडाका हिसाबले सबैभन्दा ठुलो वडा नै हामी हौँ। अब पुरानो गाविसको हिसाबले गारामुनि चारवटा वडा, अनारमुनि चारवटा वडा र बिर्तामोड दुई नम्बर वडा भइराख्दा दुई नम्बर वडामा नि एउटा वडा एक नम्बर वडा र बाँकी सबै वडाको एउटा वडा हुँदै गर्दाखेरि गाविसको हिसाबले चार चार करोड अरू वडामा जाँदै गर्दाखेरि दुई नम्बर चार गाविस चार पनि गाविसमा दुई करोड मात्रै आइरहेको विषयवस्तुलाई मैले लिएर यो विषय उठाएको हो। र यसपालि पनि वार्ड सिलिङ बजेटमा भने तत्त्वै फरक आएको छैन, सबै वडाहरूलाई समान हिसाबले नै वार्ड सिलिङ बजेट दिइएको छ। तर मेयर साहब र त्यहाँनिर अब कार्यपालिकामा अलिकति हामीले यसपालि हेरिएको छ, जुन चाहिँ नगरबाट छुट्याउने बजेटमा चाहिँ अरू वडाको भन्दा हाम्रो वडालाई चाहिँ 20-30 लाख रुपियाँ बढी पैसा विनियोजन भएको छ नगरबाट। त्यसले गर्दा पनि सामान्यतया हामीले थोरै चित्त बुझाउने ठाउँ चाहिँ छ, तर यद्यपि वार्ड सिलिङको कुरो गर्ने भने वार्ड सिलिङ अझै पनि समानुपातिक भइसकेको।
अब यो प्रदेश सरकार र केन्द्रीय बजेटको अवस्था चाहिँ दुई नम्बर वडामा कस्तो प्राप्त गर्नुभएको छ? अहिले धेरै कामहरू भइरहेका छन्, जस्तै बिर्ता बजारबाट घैलाडुबातर्फ जाने सडकको कुरा गरौँ होइन, यी लगायतका जस्तै रामचोकबाट कुमाल बस्ती हुँदै आउने सडकहरू निर्माण हुने कुराहरूका चर्चाहरू सुनौँ, चैतुबाडीबाट चाहिँ सोमबारेतर्फ जाने सडक त अहिले बनिसकेको अवस्था छ। अब यस्ता ठुला सडकहरूमा चाहिँ ठुला योजनाहरूमा चाहिँ केन्द्र र प्रदेशको बजेट कस्तो प्राप्त गर्नुभएको छ?
हामीले केन्द्रको बजेटबाट अहिले बाणलाल मार्ग चार पाने छोकबाट त्रिशुली चोक जोड्ने एउटा बाणलाल मार्गको काम अगाडि बढाइराखेका छौँ। यसै गरी चैतुबारी पञ्चरत्न विद्यालयको उत्तरपट्टिबाट पश्चिम जाने बाटोमा पनि हामीले कालो पत्रीको काम अगाडि सञ्चालनमा ल्याउँदैछौँ, अब त्यो ठेक्का प्रक्रियामा छ।
हजुर,
यो दहालगाउँबाट पूजापलाई हुँदै पर हाम्रो अदुवा खोलाको पुलसम्म जोड्ने बाटो पनि ठेक्का प्रक्रियाबाट अगाडि बढिसकेको अवस्था छ। सोमबारेमा केही बाँकी रहेको अलिकति काम त्यो पनि हुने अवस्थामा छ। अर्को एउटा चारपानीबाट हाम्रो वडा कार्यालयको बिचमा एउटा पाथिभरा ग्यास जाने बाटो त्यो पनि कालो पत्रको चरणमा छ। यी चाहिँ केन्द्रीय योजनाहरूबाट आएका छन् र गोकुल के अरे यो गोकुल जोशी मार्गलाई चाहिँ एउटा कन्काईबाट यता लिएर आउनको लागि केन्द्रीय योजना छ भने यता अहिले हाम्रो जुन काम भइरहेको छ त्यो ठाउँमा चाहिँ बिर्तामोड नगरपालिकाको सशक्त अनुदानमा चाहिँ केन्द्रीय कार्यक्रम नै हो, यो पनि चान्चुन 4.5 करोडको कालो पत्रको अन्तिम चरणमा छ।
हजुर,
यसै गरी प्रदेशबाट आएका बजेटहरूबाट पनि हाम्रा सानातिना धेरै योजनाहरू परेका छन्। ती योजनाहरू चाहिँ धेरै पेपर्स र कालो पत्रीमै छन्, तर ती साना बाटाहरूको स्तर उन्नतिका विषयवस्तुहरूलाई छ। सिँचाइका कामहरू पनि प्रदेश सरकारबाट हामीले प्राप्त गरेका छौँ र यसपालि हामीले टेन्टेटिभली के अरे यो प्रदेश र केन्द्र गरेर बजेट हामीले 14 करोड उकालो ल्याएका छौँ। मैले एउटा छुटाउनै नहुने विषय, रामचोक कुमालबाडी सडकको लागि पनि केही रकम चाहिँ छुटिएको छ, तर यो चाहिँ 4-5 बाटोको नाम लिएर 2.35 करोड रुपियाँ पैसा छुटिएको हुनाले यसमा चाहिँ तिन चार पाँचवटा बाटोलाई सबैलाई बाँध्ने हो कि यसले कुनै एउटा कङ्क्रिट बाटोको काम गर्ने हो भन्ने कुरो चाहिँ निर्धारित पुगिस एउटा टुङ्गोमा पुगिसकेको छैन। यो चाहिँ अन्तिम यस विषयमा छलफल नै चलिरहेको छ। पुष्पजी,
अहिले विशेष गरेर खानेपानी मन्त्री हाम्रो क्षेत्रकै हुनुहुन्छ, यो खानेपानी तर्फको पाइपलाइन विस्तारको कुराहरू, शुद्ध खानेपानी वितरणको कुराहरूलाई चाहिँ उहाँले कसरी हेर्नु भएको छ? केही बजेटहरू प्राप्त भएको छ कि छैन?
हाम्रो सिँचाइतर्फ तटबन्धनमा चाहिँ रकमहरू हामीले माग गरे बमोजिम छुट्याइएको छ, तर त्यो पर्याप्त छैन। विशेष गरी घाग्रा खोला र अदुवा खोलाको चाहिँ यता दक्षिणपट्टि हेमसणाईकोदेखि दक्षिणपट्टिको भागमा चाहिँ तटबन्धनको कुराहरूलाई प्रदेश सरकार सिँचाइ मन्त्रालयबाट चाहिँ बजेटहरू विनियोजन भएको छ। र हामीले चाहिँ विशेष गरी यो लालमाटी चोक तल कोमालबाडी कोमालबाडीसम्म र पर्लो चौबाटोबाट सोमबारेसम्म खानेपानी पाइप विस्तारको लागि अहिले हाम्रो कुरो चलिरहेको छ, र यो चाहिँ हामीले यो वर्षभरिमा सक्ने लक्ष्य लिएको छौँ प्रदेश सरकारसँग।
विशेष त कृषि क्षेत्रको कुरा गरौँ, तपाईँले सिँचाइको कुरा गरिरहँदाखेरि अहिले भूमिगत सिँचाइको कुराहरू पनि अहिले अलिक महत्त्वपूर्ण हुन्छ। हाम्रोमा खोला नाला कम भएको कारणले भूमिगत सिँचाइलाई नै भर पर्नुहुन्छ। यो अहिले चाहिँ बोरिङ गाड्ने अथवा मोटर वितरणका कार्यहरू चाहिँ कस्तो छ, नगरपालिकाले कसरी हेरिरहेछ, अन्य निकायबाट स्रोतहरू जुट्ने अवस्था छ कि छैन?
एकदम छ, यो चाहिँ तपाईँको चाकलाबन्दी धेरै ठुलो खेती गर्ने कृषि गर्ने 10 बिघाभन्दा माथिको कृषि गर्ने गर्नेको निमित्त चाहिँ तपाईँको बोरिङहरू ठुला बोरिङहरूको निमित्त पनि प्रदेश सरकारबाट विनियोजन भएको छ, र साना बोरिङहरूको लागि त चान्सुङ यो साल सबैभन्दा बढी पैसा छुटिएको छ। प्रदेश सरकारले सिँचाइको लागि पर्याप्त हुने गरी वीरतामोड नगरपालिकाका निमित्त बजेट छुट्याइएको छ, र वीरतामोड नगरपालिकाको पनि सधैँ चाहिँ निरन्तर रूपमा सिँचाइमा छुटिएको कार्यक्रमहरू हुँदैछ। यसपालि अधिकांश निवेदनहरू चाहिँ सिँचाइका निवेदनहरू ले सिँचाइका निमित्त बोरिङ प्राप्त गर्ने अवस्था रहेको छ।
हजुर, अब अलिकति तपाईँले प्राथमिकता दिएको विषय र जनताहरूले उठाएको विषय शिक्षामा हो। विशेष त तपाईँको 2 नम्बर वडामा 3 विद्यालयहरू अहिले छन्, सामुदायिक विद्यालयहरू। ती विद्यालयहरूको शैक्षिक स्तर हेर्दाखेरि यसपालिको एससीको परिणामले त्यति सन्तोषजनक मान्न सकिएन, पहिलेको भन्दा खस्कदो अवस्थामा छ। बजेटहरू तपाईँहरूले लगाइरहेको, भौतिक पूर्वाधारका कुराहरू पनि आइरहेको, तर शिक्षाको गुणस्तर अथवा पढाइ सिकाइको विषय चाहिँ अझै पनि राम्रो हुन सकेन, खस्किँदो अवस्थामा रह्यो भन्ने चाहिँ अभिभावकहरूको गुनासो छ। अब यसतर्फ चाहिँ तपाईँहरूले कसरी ध्यान दिनुभएको छ?
एकदम यो पक्कै पनि यो शिक्षाको हरेक चिजहरूबाट हाम्रा रहेका यहाँका सामुदायिक विद्यालयहरू चाहिँ सम्पन्न हुँदै गइरहेको अवस्था छ। भौतिक पूर्वाधारदेखि लिएर भित्र चाहिने अन्य प्रशासनिकदेखि लिएर हरेक कुराहरू चाहिँ अहिले व्यवस्थित हुँदै गइरहेको अवस्था छ। तर पनि यो सालको एसईको नतिजा भने त्यति सन्तोषजनक आएको छैन। म आफै अध्यक्ष भएको विद्यालय शिविर अमर सिंह माविमा पनि हामीले त्यो परिणाम ल्याउन सकेनौँ। पञ्चरत्न मावि पहिलेदेखि अलिक कमजोर कमजोर रहेको, यद्यपि यसपालि पनि उसले कुनै प्रगति गर्न नसकेको बुझिन्छ भने मनमाया माविले पनि जति अपेक्षा गरेको त्यो ठाउँमा ल्याउन सकेको छैन। तर हामीले एउटा चित्त बुझाउने ठाउँ चाहिँ के छ भने यो जुन हामीसँग एउटा धार्मिक विद्यालय छ, साङ्गतिक शिक्षाङ्गत विद्यालय, त्यो विद्यालय भने प्रदेशमा उत्कृष्ट हुन गएको छ एसई परीक्षामा। हामीले त्यो विद्यालयलाई चाहिँ अलिकति सम्मान नै गर्नुपर्ने हुन्छ, यसपालि उहाँहरू सम्मानित हुनुभएको छ। खुसी गर्ने ठाउँ चाहिँ त्यो हो भने अर्को यो खस्किँदो अवस्था चाहिँ यही साङ्गतिक विद्यालय र हाम्रा विद्यालयहरूको चाहिँ तुलना गरेर हेर्ने प्रयास गरेँ मैले, यहाँ कहाँ केमा कमी छ भन्दै गर्दाखेरि अब साङ्गतिक विद्यालय एउटा धार्मिक विद्यालय भएको हुनाले त्यहाँभित्रको अनुशासन र त्यहाँभित्रको एउटा जुन सिस्टम छ त्यसले पनि विद्यार्थीहरूलाई फरक पार्दो रहेछ जस्तो लाग्यो। अहिले विद्यार्थी र अभिभावक अनि शिक्षक बिचको तालमेल र अनुशासनका कुराहरूले पनि धेरै फरकहरू परेका छन्, यसलाई व्यवस्थित गर्नुपर्नेछ। अब अलिकति अर्को समस्या चाहिँ यसपालि के भयो भने धेरै विद्यालयहरूले कोचिङ पढाउने कुराहरूमा गएको साल चुकेका थिए हाम्रा ओडाभित्र रहेका विद्यालयहरूले। यसपालि चाहिँ हामीले सुरुमै त्यो नतिजा आइसकिसके पछाडि सबै विद्यालयहरूमा अभिभावक भेला बोलाएर चाहिँ एउटा नयाँ मेकानिजम तयार गरेर हामीले कोचिङको पनि व्यवस्था, भरपूर कोचिङको व्यवस्था, कोचिङलाई अनिवार्य गराएर विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर बढाउनका निमित्त, एसईमा राम्रो परिणाम ल्याउनका निमित्त यसपालि हामी लागेका छौँ। सुरुदेखि नै त्यो परिणाम आगै केही हप्तादेखि हामीले त्यो सबै विद्यालयहरूमा त्यसरी अगाडि बढेका छौँ।
अब एउटा अघिल्लो आर्थिक वर्षमा अलिक चर्चाको विषय पनि रह्यो, रामचोक सामुदायिक वनको बजेट चाहिँ रकमान्तर भएर अन्त्य गयो र चालु आर्थिक वर्षमा चाहिँ त्यहाँ केन्द्र अथवा प्रदेशको बजेट आउने र ठुलो योजनामा काम गर्ने भन्ने तपाईँहरूले आश्वासन पनि दिनुभएको थियो, त्यो अनुसार माग पनि गर्नुभएको थियो तपाईँहरूले, त्यो काम यसपालि अगाडि बढ्ने सम्भावना छ कि छैन?
पक्कै पनि केन्द्रीय स्तरको बजेट जुन हामीले बोटानिकल गार्डनका निमित्त, बोटानिकल पार्कका निमित्त हामीले योजना बनाएका थियौँ, त्यो पार्क हामीले यसको डिपिआर तयार गरेर सम्बन्धित मन्त्रालयमा पठाइसकेको अवस्था छ। तर सम्बन्धित मन्त्रालयबाट यसपालि पनि त्यहाँको बजेट सम्बोधन भएको छैन। हामी आशावादी छौँ, हाम्रो कुरो भइरहेको छ, त्यसलाई चाहिँ एउटा पार्क बनाएर जाने कुराहरूमा हामी लागि नै राखेका छौँ, अब केही समय लाग्ने नै भयो। अब विवाद चाहिँ त्यो विवादभन्दा पनि सामान्य असन्तुष्टिहरू हुन् त्यहाँनिर। त्यसरी बजेट आउने हुँदै गर्दाखेरि कार्यपालिकाको निर्णयले कार्यपालिकामा छलफल भएर दोहोरो बजेट किन गर्ने, यसलाई के गर्ने भन्ने सन्दर्भमा सिङ्गो कार्यपालिकाको बडीले चाहिँ ममाथि सोधेको थियो, यो बजेट अब यसरी यो त्यही ठाउँमा भोलि उनुभन्दा यसलाई अलिकति देखिने ठाउँमा लगाउँ के छ भनेर छलफल हुँदै गर्दाखेरि उक्त बजेटलाई चैतीबारीको चाहिँ दुर्गा मन्दिर जाने बाटोमा पेभर्सका निमित्त रकमान्तर गरिएको थियो र त्यो रकमान्तर गरिएकोबाट काम पनि भएको छ र त्यहाँका साथीहरूले त्यसलाई अलिकति हामी बिच मिसअन्डरस्ट्यान्डिङ चाहिँ एउटा समस्या चाहिँ पक्कै पनि आएको हो, किनभने कार्यपालिकामा विषयवस्तु उठिसकिसके पछाडि मैले चाहिँ त्यहाँका साथीहरूसँग समन्वय नगरिकन नै यसलाई उतापट्टि जाने कुराहरूमा कार्यपालिकाबाट निर्णयस्थ जान गएँ। त्यसमा केही कमी कमजोरी भयो होला। पछिल्लोचोटि साथीहरूसँग त्यहाँ रामचोकवासीहरूसँग यो विषयमा हाम्रो बुझाबुझ भइसकेको छ र यो वर्ष हामीले पोहोर उहाँहरूलाई छुट्याइएको रकम यो वर्ष हामीले निरन्तरता फेरि पनि छुट्याएका छौँ र अब त्यसले उहाँहरूले अहिले पहिले दिनुभएको लक्ष्यलाई पुरा गर्नुहुनेछ र हामी त्यस ठाउँलाई चाहिँ अझ ठुलो योजना, वृहत योजनाका साथ ठुलो बोटानिकल पार्कको रूपमा, अवधारणाका रूपमा अगाडि बढाएका छौँ र त्यो गर्नेछौँ।
अब किशोरजी, एउटा समाज अहिले एक किसिमले यो दुर्व्यसनमा फस्दै गएको अवस्था छ, विशेष त बिर्तामोड क्षेत्र दुर्व्यसनीहरूको हबको रूपमा परिणत हुँदै गएको छ, दिनानुदिन दुर्व्यसनीहरू पक्रिरहेको, लागु औषध बेचबिखनमा संलग्नहरू पक्राउ परिरहेको र अहिले त प्रत्येक टोल टोलमा चाहिँ दुर्व्यसनीहरूको अड्डा हुने खालको अवस्था सृजना भएको छ। यसले गर्दा चाहिँ भोलि समाज कहाँ जान्छ, भोलि हाम्रो परिवारहरू तहस नहस हुने अवस्था पनि सृजना हुने अवस्था देख्न सकिन्छ। यसतर्फ चाहिँ नगरमा छलफल भएको छ कि छैन, यो दुर्व्यसनलाई कम गराउन, न्यूनीकरण गर्नका लागि के अभियान चलाउने, के छलफलहरू भएका छन्?
धेरै धेरै छलफलहरू भएका छन्। धेरै हामी बिर्तामोड नगरपालिका यस विषयमा धेरै चिन्तित छौँ। हामीले यसको यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र समाजमा लागु दुर्व्यसनी मुक्त समाज कसरी बनाउन सकिन्छ भनेर सबैजनाको चिन्ता रहेको छ। सबै वडावासीहरूको, सबै वडा अध्यक्षज्यूहरू, कार्यपालिकाका सम्पूर्ण सिङ्गो टिम र विभिन्न सङ्घ संस्थाहरू पनि यस विषयमा लाग्नु भएको छ। धेरै अभिभावकहरू यसमा पीडित हुनुहुन्छ, हामीले बुझेका छौँ। तपाईँले उठाउनु भएको विषयवस्तु साँच्चै त्यही पूर्वमै यो सबैभन्दा बढी आक्रन्तित नगरपालिकाको रूपमा रहेको छ। विभिन्न चेतना सचेतनामूलक कार्यक्रम, लागु दुर्व्यसनी सम्बन्धीका कार्यक्रमहरू हामीले अगाडि बढाएका छौँ र अब मेरो आफ्नो व्यक्तिगत बुझाइ चाहिँ लागु दुर्व्यसनीलाई न्यूनीकरण गर्नका निमित्त हामीले बेलैदेखि विद्यालयमै गएर विद्यालय स्तरबाटै कक्षा 8 देखि माथिका विद्यार्थीहरूमा बेलैदेखि यस्ता कार्यक्रमहरू गरेर उनीहरूलाई कुलतबाट जोगाउनलाई हामी लागि पर्नुपर्ने हुन्छ। यसका निमित्त हामीले चलाएको कार्यक्रम मात्र सबै कुराहरू हुँदैन, अलिकति समाजमा अभिभावकहरूले पनि आफ्नो बच्चाहरूले गरिरहेको दैनिक गतिविधिहरूको चाहिँ नजिकबाट निहाल्ने, त्यसको निमित्त त्यहाँ त्यस्ता कुनै समस्याहरू आयो भने सम्बन्धित ठाउँहरूमा गएर सरसल्लाह छलफल गरेर चाहिँ उनीहरूलाई कसरी फेरि पनि बेलैमा सुरुमै रोकथाम गरेर अगाडि बढ्न सकिन्छ, त्यस्ता कुराहरूमा चाहिँ नहिचकिचाइकन अभिभावकहरूलाई पनि लाग्न म अनुरोध गर्दछु। किनभने हामीलाई पक्कै पनि थाहा हुन्छ हाम्रो बच्चाको दैनिकी कस्तो छ, उसको हिजोको स्वभावमा आज कति परिवर्तन गइरहेको छ र ती स्वभावहरू परिवर्तन हुनुका कारणहरू के हुन् भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण कुराहरू हुन्छन्। र सँगसँगै अर्को विषय के हो भने हामीले हाम्रा केटाकेटी नानी बाबुहरूलाई सुरुदेखि विद्यालय पढाउने एउटा विद्यालयको पाटो हो भने उसको स्वास्थ्यको पाटो पनि हामीले त्यत्तिकै निहाल्नु पर्ने हुन्छ र उसलाई पनि संस्कारका पाटाहरू पनि त्यत्तिकै निहाल्नु पर्ने हुन्छ र उसले विद्यालयबाट आफ्नो समय सिद्ध्याएर घर आइसकिसके पछाडि उसले गर्ने सङ्गतका कुराहरू पनि धेरै नजिकबाट निहाल्नु पर्ने हुन्छ। अब कुलतमा लागेका मानिसहरूलाई, कुलतमा लागेका युवाहरूलाई हामीले काउन्सिलिङ गरेर उनीहरूलाई न्यूनीकरण गर्नु एउटा महत्त्वपूर्ण पाटो हो भने कुलतमा जान सक्छन् कि भनेर सम्भावित ठाउँहरूलाई पनि आजैदेखि परिवार र समाज, सिङ्गो समाज एक ठाउँ उभिएर यस विषयमा अगाडि बढ्नु जरुरी छ। यसका निमित्त हामीले सामाजिक विकासमा छुट्याएका केही रकमहरू यसमा हामीले खर्च गरेर अगाडि बढ्नुपर्ने जरुरी पनि छ।
अब एउटा जल्दो बल्दो विषय नै भनौँ, तपाईँहरूले तपाईँ अध्यक्षमा निर्वाचित हुनुभन्दा अगाडिदेखि नै तपाईँहरूले जनप्रतिनिधिको रूपमा आउँदैखेरिदेखि नै चार पनि क्षेत्रका अथवा दुई नम्बर वार्ड क्षेत्रभित्रका उद्योगहरूलाई व्यवस्थित गर्ने, त्यहाँ चाहिँ अधिकतम हाम्रा चाहिँ नेपाली कामदारहरूलाई अवसर प्रदान गर्ने, रोजगारी दिने खालको, दिलाउने खालको प्रयत्न गर्ने भन्ने तपाईँहरूको योजना थियो, त्यो योजनाहरू चाहिँ अहिले कहाँ पुगे सर?
पक्कै पनि यो म वडा सदस्य हुँदै गर्दै फेरिदेखिको हाम्रो लक्ष्य हो। यो समाजभित्र अति आवश्यक विषयवस्तु पनि हो किनभने हाम्रा ठाउँभित्र रहेका उद्योगहरूमा चाहिँ हाम्रै ठाउँका मानिसहरू नेपाली, अझ हाम्रा ठाउँभन्दा पनि नेपाली मूलका नागरिकहरूले अधिकतम रोजगार पाउनुपर्दछ र त्यहाँनिर आएर विदेशबाट, छिमेकी राष्ट्रबाट आएर काम गर्ने कामदारहरूको पनि लगत व्यवस्थित तरिकाले राखिनु पर्दछ। त्यहाँनिर भित्र आउने धेरै सुरक्षा चुनौतीहरूलाई पनि त्यहाँको व्यवसायीहरूले व्यवस्थित गर्नुपर्दछ। त्यसबाट हुन सक्ने सामाजिक अपराधका कुराहरूमा पनि न्यूनीकरणका लागि सबैजना मिलेर अगाडि बढ्नुपर्दछ भन्ने हाम्रो लक्ष्य हो। हामीले पटक पटक यस विषयमा चाहिँ उहाँहरूसँग एउटा औपचारिक रूपमै पनि हामीले छलफलहरू, बहसहरू गर्दै अगाडि बढिरहेका छौँ। पहिलेको तुलनामा अहिले धेरै नेपाली मूलका नागरिकहरूले चाहिँ त्यहाँभित्र रोजगारहरू प्राप्त गर्नुभएको छ। रोजगार प्राप्तिमा पनि त्यहाँभित्र रहेको रोजगारको विभिन्न चरणहरू हुन्छन्, विभिन्न पदहरू हुन्छन्। त्यसमध्ये पनि अलिक अगाडि चाहिँ नेपाली मूलका नागरिकहरूले चाहिँ तल्लो पद र लेबर क्लास काम मात्रै गर्नुपर्ने अवस्था देखिन्थ्यो भने पछिल्लो चरण चाहिँ त्यहाँनिर प्राविधिक क्षेत्रमा पनि धेरै माथिसम्म अहिले नेपाली मूलका नागरिकहरू काम गरेको पाइन्छ र यसलाई अझ व्यवस्थित गर्नका निमित्त हामीले नीतिगत रूपमै अगाडि बढ्नुपर्ने हामीसँग बाध्यात्मक अवस्थाहरू थियो। किनभने हामीले विभिन्न उद्योगहरूमा गएर चाहिँ अबदेखि यसरी गरौँ है भन्दै गर्दाखेरि कुनै नीतिलाई समातेर त्यो ठाउँमा जाँदाखेरि चाहिँ सजिलो हुने रहेछ, योभन्दा अगाडिको अनुभव हामीले ठ्याक्कै हामीले भने जस्तै चाहिँ गर्न सकेका थिएनौँ। र यसपालिको नगरसभाबाट बनेको नीति कार्यक्रमको हाम्रो नीतिमै बित्तम्बर नगरपालिकाबाट चाहिँ नेपाली मूलका नागरिकहरूको चाहिँ प्रतिशतका हिसाबले 60% चाहिँ नेपाली मूलका नागरिकहरूलाई अनिवार्य रूपमा चाहिँ काम दिनुपर्ने, त्यसमा काम गर्ने विदेशी नागरिकहरूको चाहिँ लगत राख्नुपर्ने जस्ता विषयवस्तुहरू नीतिगत रूपमा पास भएर गएका छन्। अब त्यसलाई हामीले कार्यान्वयनको तहमा हामी अगाडि बढ्नेछौँ।
अब अन्त्यमा नजिकिँदै गरेका नेपालीहरूका महान पर्व बडा दशैं, दीपावली, छैठ पर्व लगायत आउँदैछन्, तमाम हाम्रा श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
विजय दशमी, दुर्गा पूजा 2081, लक्ष्मी पूजा, छैठ पर्व लगायतका सम्पूर्ण पर्वहरूको तपाईँहरूको रेडियो मार्फत सम्पूर्ण श्रोता स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु, सुस्वास्थ्यको कामना गर्न चाहन्छु, समृद्धिको कामना गर्न चाहन्छु र साथै राष्ट्रिय विपत्तिको यो समयमा हाम्रा दिवंगत हुनुभएका नेपाली नागरिकहरू, बेपत्ता हुनुभएका नेपाली नागरिकहरू, घाइते नेपाली नागरिकहरूलाई यसपालि दुर्गा पूजाले आफ्नो कृपा प्रदान गरून्। म दुर्गा मातासँग प्रार्थना पनि गर्न चाहन्छु भने यसपालिको दसैँमा सबैजनालाई दसैँ सँगै बसेर मनाउन हाम्रो नेपाली चाड वा हाम्रो महान चाड वा हामी सबैजना चाहिँ यसरी नै मनाउने गर्दछौँ। तर यसपालि विपत्तिको समय रहेको हुनाले टाढा टाढा यात्रा गर्नुहुनेहरूले चाहिँ जोखिमको अवस्थालाई बुझेर मात्र यात्रा गरिदिनु हुन र परिवारहरूको भेटघाट गरिदिनु हुन पनि अनुरोध गर्दछु। सकभर यो विपत्तिको समय छ, आफ्नो ठाउँमै बसेर यसपालिको दसैँ मनाउन हुन समेत अनुरोध गर्दछु।
हस्, अत्यन्तै व्यस्त हुनुहुन्थ्यो, व्यस्तताका बावजुद पनि समय प्रदान गरेर दुई नम्बर वडा अथवा नगरपालिकाका समग्र गतिविधिका बारेमा जानकारी गराइदिनु भयो, समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
धन्यवाद पुष्पजी, तपाईँले यो अवसर दिनुभयो मेरा आफ्ना भनाइहरू राख्ने र तपाईँको रेडियो मार्फत शुभकामना व्यक्त गर्ने अवसर प्रदान गर्नुभएकोमा तपाईँ लगायत तपाईँको रेडियो र सम्पूर्ण टिमलाई हार्दिक आभार प्रकट गर्दछु।
हस्, उहाँ हुनुहुन्थ्यो बिर्तामोड नगरपालिका वार्ड नम्बर 2 का अध्यक्ष किशोर पौडेल। हवस् त, आजलाई बिर्तामोड खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको र फरक प्रसङ्गको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि म कार्यक्रम प्रस्तुता पुष्प विदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।